السلام علیکم، یہ کتاب شیعہ آڈیو کی جانب سے پیش کی جا رہی ہے۔ آئیے اب ہم اس کی پانچویں فصل کا مطالعہ کرتے ہیں، جس کا آغاز صفحہ نمبر 289 سے ہے۔ پانچویں فصل، خلفائے ثلاثہ سے متعلق۔ جیسا کہ ہم پہلے بھی بیان کر چکے ہیں کہ اہل سنت والجماعت رسول صلی اللہ علیہ وسلم کے صحابہ میں سے کسی بھی صحابہ پر تنقید و تبصرہ برداشت نہیں کرتے ہیں اور سب کو عادل قرار دیتے ہیں، اور اگر کوئی وسیع النظر بعض صحابہ کے افعال کو تنقید کا نشانہ بناتا ہے تو اہل سنت اس پر لعنت ملامت کرتے ہیں، بلکہ اسے کافر قرار دیتے ہیں، اگرچہ اس تنقید کرنے والے کا تعلق انہی کے علماء سے ہو، جیسا کہ مصر وغیرہ کے بعض وسیع النظر علماء کے ساتھ پیش آیا ہے۔ مثلا شیخ محمود عبوریہ صاحب ازوا الصنات المحمدیہ اور شیخ مزغیرہ عزی شیخ محمد امین انتاکی صاحب لمازہ اخترت مذہب اہل بیت علیہ السلام، اور سید محمد ابن عقیل، جن کی کتاب النصاح القافیہ لمن یتولی معاویہ ہے، بلکہ مصر کے کچھ صاحبان قلم نے تو جامعہ اظہر کے وائس چانسلر شیخ محمود شلتوت کو بھی اس لیے وقت کا کافر قرار دے دیا تھا جب انہوں نے یہ فتویٰ دیا تھا کہ مذہب جعفری کو اختیار کرنا جائز ہے۔ جب جامعہ اظہر کے وائس چانسلر اور مصر کے مفتی پر صرف اس بات کو بنا پر طعن و تشریح کی جا سکتی ہے کہ جنہوں نے اس مذہب شیعہ کو برحق قرار دیا تھا، جو استاذ ائمہ جعفر صادق علیہ السلام کی طرف منسوب ہے، تو اس شیعہ کا کیا حال ہوگا جس نے اس مذہب کو تحقیق اور اپنے آبا و اجداد کے مذہب پر تنقید کے بعد اختیار کیا ہو؟ ظاہر ہے کہ اہل سنت اس کو ہرگز برداشت نہیں کر سکیں گے، اسے تو دین سے خارج اور اسلام کا باغی قرار دیں گے۔ ان کے گمان میں گویا مذاہب اربع ہی اسلام ہے، اس کے علاوہ باطل ہی باطل ہے۔ ان لوگوں کو عقلیں منجمد اور ان پر پتھر پڑے ہیں۔ یہ وہ عقلیں ہیں جن کے بارے میں ہمیں قرآن بتاتا ہے کہ جب نبی صلی اللہ علیہ وسلم نے انہیں دعوت دی تو انہوں نے ان سے سخت لڑائی لڑی، کیونکہ نبی صلی اللہ علیہ وسلم نے انہیں ایک خدا کی دعوت دی اور متعدد خداؤں کی پوجا سے منع کیا۔ چنانچہ ارشاد ہے سورہ سواد آیت نمبر 4، اور انہیں تعجب ہے کہ انہیں میں نے ڈرانے والا کیسے آ گیا، اور کافروں نے صحاف کہہ دیا کہ یہ تو جادوگر اور جھوٹا ہے، کیا اس نے سارے خداؤں کو جوڑ کر ایک خدا بنا دیا ہے؟ یہ تو انتہائی تعجب خیز بات ہے۔ مجھے یقین ہے کہ مجھ کو ان دشواریوں کا مقابلہ کرنا ہوگا کہ جو ان متعصب افراد کی طرف سے پیدا کی جائیں گی، جنہوں نے اپنے کو دوسرے کا حاکم بنا رکھا ہے، اور ان کے نزدیک کسی کو یہ حق نہیں ہے کہ وہ صحابہ کی مدح کو ترک کر کے ان پر تنقید کرے، جبکہ صحابہ کی مدح کا دین سے کوئی ربط نہیں ہے، اور جب یہ دین سے مربوط نہیں ہے تو کسی کو یہ حق نہیں پہنچتا کہ وہ صحابہ کے اعمال پر تنقید کرنے والوں کو دین سے خارج قرار دے اور اسے کافر شمار کرے، کیونکہ دین کے اصول و فروع میں ان کا کہیں پتہ بھی نہیں ہے۔ بعض متعصبین اپنے حلقوں میں اس بات کو رواج دے رہے ہیں کہ میری کتاب سم اہدیت ایسی ہے کہ جیسے سلمان رشدی کی شیطانی آیات۔ اس پروپیگنڈے سے ان کا مقصد یہ ہے کہ لوگ میری کتاب کا مطالعہ نہ کریں اور مجھ پر لعنت و ملامت کرنے لگے، جبکہ یہ دھوکہ اور عظیم بہتان ہے کہ عنقریب رب العالمین اس کا حساب لے گا۔ یہ لوگ کیسے میری کتاب سم اہدیت کو، کہ جو عصمت رسول صلی اللہ علیہ وسلم کو قبول کرنے کی اور ائمہ اہل بیت کی اقتدا کی دعوت دیتی ہے، کہ جنہیں خدا نے ہر قسم کے رجس سے محفوظ اور طیب و طاہر رکھا ہے، شیطانی آیات سے تجویز دیتے ہیں جس میں اسلام اور نبی صلی اللہ علیہ وسلم اسلام پر جب سبو شستم مندرج ہے، جس کا مصنف اسلام کو شیطانی پھونک تصور کرتا ہے۔ خداوند عالم کا ارشاد ہے یا ایہا الذین آمنوا کونوا قوامین بالقسط شہداء لا ولو علی انفسکم، سورہ نساء آیت نمبر 135۔ اے ایمان والو، عدل و انصاف کے ساتھ قیام کرو اور اللہ کے لیے گواہ بنو، چاہے اپنی ذات ہی کے خلاف کیوں نہ ہو۔ اسی آیت کی وجہ سے میں کسی چیز کی پرواہ نہیں کرتا ہوں تو خدا کی رضا کا خواستگار ہوں۔ مجھے اس وقت تک کسی ملامت گر کی ملامت کی کوئی پرواہ نہیں ہے جب تک میں صحیح اور خالص اسلام کا دفاع کر رہا ہوں اور نبی صلی اللہ علیہ وسلم کو ہر خطا سے محفوظ ثابت کرتا ہوں، خواہ یہ کام بعض مقرب صحابہ پر تنقید ہی کے ساتھ انجام پذیر ہو رہا ہے۔ خواہ وہ صحابہ خلفائے راشدین ہی میں سے کیوں نہ ہوں، کیونکہ رسول صلی اللہ علیہ وسلم کا خطاؤں سے منزہ ہونا تمام لوگوں سے اولا ہے۔ میرے محترم و ذہین قارئین، میری تعریفات سے یہ بات سمجھتے ہیں کہ میرا مقصد کیا ہے۔ میرا مقصد صحابہ کی شان گھٹانا اور ان کی عظمت کم کرنا نہیں ہے، بلکہ رسول صلی اللہ علیہ وسلم اور آپ کی عصمت کا دفاع کرنا ہے اور ان شبہات کو دور کرنا ہے جو امویوں اور عباسیوں نے ابتدائی صدیوں میں اسلام اور نبی صلی اللہ علیہ وسلم اسلام سے جوڑ دیے ہیں، جو زبردستی مسلمانوں کے حاکم بن بیٹھے تھے، جو اپنے پست اعراض اور اپنی بے نتیجہ سیاست کے تحت دین خدا میں منمانی رد و بدل کر لیا تھا۔ اس کی ان گراؤنی سازش کا مسلمانوں پر بہت بڑا اثر ہوا۔ مسلمانوں نے حسن نیت کی بنا پر ان امویوں اور عباسیوں کا اتباع کیا، ان کی روایت کردہ احادیث کو بے چو چرا حقیقت سمجھ کر قبول کیا اور یہ تصور کیا کہ یہی اسلام ہے، لہذا مسلمانوں پر اس کا قبول کرنا واجب ہے اور ان کی چھان بین کرنا صحیح نہیں ہے۔ اگر مسلمانوں کو حقیقت معلوم ہو جاتی تو کبھی ان کا اتباع نہ کرتے اور نہ ان کی نقل کی ہوئی احادیث کا اعتبار کرتے۔ پھر اگر تاریخ میں ہمیں یہ بتاتی کہ صحابہ نے رسول صلی اللہ علیہ وسلم کے ادا و مرد نواحی کی اطاعت کی، آپ صلی اللہ علیہ وسلم کے احکام پر کوئی مناقشہ و اعتراض نہیں کیا ہے اور رسول صلی اللہ علیہ وسلم کی آخری حیات میں آپ صلی اللہ علیہ وسلم کے حکم سے سرکشی نہیں کی، تو ہم ان سب کو عادل تسلیم کر لیتے اور پھر ہمارے لیے اس سلسلے میں گنجائش نہ رہتی، لیکن قرآن و حدیث کی نص سے ان میں سے کچھ دروغ کو کچھ منافق اور کچھ فاسق ہیں۔ انہوں نے آپ صلی اللہ علیہ وسلم کے سامنے اختلاف کیا، آپ صلی اللہ علیہ وسلم کے حکم کی خلاف ورزی کی، یہاں تک کہ آپ صلی اللہ علیہ وسلم پر ہزیان کا بہتان لگایا، نوشتہ نہ لکھنے دیا اور حبش اسامہ میں شریک نہ ہو کر آپ صلی اللہ علیہ وسلم کے حکم سے سرکشی کی۔ نبی صلی اللہ علیہ وسلم کے خلیفہ کے بارے میں اس قدر اختلاف کیا کہ آپ صلی اللہ علیہ وسلم کو بے غسل و کفن چھوڑ دیا اور خلافت کے بارے میں جھگڑنے لگے۔ کوئی اس پر راضی ہوا اور کسی نے انکار کر دیا۔ آپ صلی اللہ علیہ وسلم کی وفات کے بعد ہر شے میں اختلاف پیدا کیا، یہاں تک کہ ایک دوسرے کو کافر کہنے لگے، ایک دوسرے پر لعنت کرنے لگے اور ایک دوسرے کو قتل کرنے لگے۔ کسی نے کسی سے برات اختیار کی اور ایک دین خدا متعدد مذہبوں اور مسلکوں میں تقسیم ہو گیا۔ اس کیفیت کے پیش نظر ہمارے لیے ضروری ہے کہ اس کی علت تلاش کریں اور یہ دیکھیں کہ لوگوں کے لیے بہترین امت کس سبب سے پستی میں گری پڑی، ذلیل و حقیر ترین اور کلی طور پر جاہل امت قرار پائی کہ جس کی حد تک حرمت کی جا رہی ہے، جس کے مقدسات کو پامال کیا جا رہا ہے، جس کے قبیلوں کو ٹکڑوں میں تقسیم کیا جا رہا ہے، جسے وطن سے بے وطن کیا جا رہا ہے۔ تجاوز کرنے والوں کے مقابلے کی بھی اس میں سکت نہیں ہے اور نہ ہی ننگ و آر کے داغ کو پیشانی سے الگ کرنے کی صلاحیت ہے۔ میرے عقیدے کے لحاظ سے اس مرض کا واحد علاج ذاتی تنقید ہے اور انسان کو چاہیے کہ وہ اپنے گریبان میں جھانکے، اپنے آبا و اجداد کی اندھی تقلید کرتے ہوئے فخر و مباحت نہ کرے۔ حقیقت معصومین ہمیں اس بات کی دعوت دیتے ہیں کہ ہم اپنے امراض و تفرقہ بازی، تخلف اور ناکامی کے اسباب تلاش کریں اور ہم اپنے مرض کا انکشاف کر لیں تو پھر شفایابی کے لیے اس کی دوا کی تشخیص کر لیں، قبل اس کے کہ ہم گزر جائیں اور دوسری نسل آ جائے۔ یہی اصل مقصد ہے اور صرف خدا ہی لائق عبادت ہے، وہی اپنے بندوں کو سیدھے راستے کی ہدایت کرتا ہے۔ اور جب تک ہمارا مقصد یہی رہے گا کہ اس وقت تک اعتراض کرنے والوں کے اعتراض اور وہ متصب لوگ جو صحابہ سے دفاع کے نام پر سب و شستم کرنے کے علاوہ کچھ جانتے ہی نہیں، ان کی کوئی قیمت نہیں رہے گی اور ہم ان پر ملامت نہیں کرتے ہیں اور نہ ہی ان کی طرف سے قدورت رکھتے ہیں، بلکہ ان کے حال پر گریا کرتے ہیں، اس لیے کہ مجبور ہیں، انہیں صحابہ کا حسن ظن حقیقت تک نہیں پہنچنے دیتا۔ انہی کے مثل یہود و نصارہ کی وہ اولاد ہیں جو اپنے آبا و اجداد کی طرف سے حسن ظن رکھتی ہیں اور اپنے نفسوں کو اسلام کی تحقیق کی زحمت نہیں دیتی، اپنے اسلاف کی اس بات پر اعتقاد رکھتی ہیں کہ محمد صلی اللہ علیہ وسلم معاذ اللہ کذاب ہیں اور وہ نبی نہیں ہیں۔ خداوند عالم کا ارشاد ہے، وَمَا تَفَرَّقُوا الَّذِينَ أُوتُوا الْكِتَابَ إِلَّا مِنْ بَعْدِ مَا جَاءَتْهُمُ الْبَيِّنَةُ، سورہ بینہ آیت نمبر 3. اور یہ اہل کتاب متفرق نہیں ہوئے مگر اس وقت تک جب ان کے پاس کھلی ہوئی دلیل آ گئی. صدیوں کے گزرنے کے سبب مسلمانوں کے لیے یہودیوں نصارہ کو عقیدہ اسلام سے مطمئن کرنا مشکل ہو گیا ہے. اس شخص کو کیا قصور ہے جو ان سے یہ کہتا ہے کہ تورات و انجیل جن پر تم اٹل ہو وہ تحریف شدہ ہیں, اور اپنے اس مدعا پر وہ قرآن سے استدلال کرتا ہے. بس کیا یہ استدلال کرنے والا مسلمان انہیں مطمئن کر لیتا ہے؟ بالکل یہی حالت اس ضعیف العقل مسلمان کی ہے جو تمام صحابہ کی عدالت کا قائل ہے. آیا اسے کوئی اس بات سے مطمئن کر سکتا ہے کہ کل صحابہ عادل نہیں ہیں؟ اور جب وہ معاویہ اور اس کے بیٹے یزید وغیرہ پر تنقید کو برداشت نہیں کر سکتے کہ جنہوں نے اسلام کو اپنے قبیح اعمال سے داغدار بنا دیا, تو ظاہر ہے کہ وہ آپ کی بات کو ابوبکر, عمر اور عثمان, صدیق فاروق اور جن سے ملائکہ حیا کرتے ہیں کے بارے میں کیسے برداشت کر سکتے ہیں, یا زوجہ نبی ام المومنین بنت ابوبکر عائشہ کو, جن کے متعلق ہم اہل سنت کی متمد ترین کتب صحاح کے اس گزشتہ فصل میں گفتگو کر چکے ہیں, ان کے بارے میں کوئی بات کیوں کر برداشت کر سکتے ہیں؟ اب خلفائے ثلاثہ کے کردار کی باری آئی ہے. اب ہم ان کے ان افعال کا انکشاف کرتے ہیں کہ جو اہل سنت کی صحاح مسانید اور متمد ترین تاریخ کتابوں میں مرقوم ہے. اولاً ہم اس بات کو بیان کرتے ہیں کہ تمام صحابہ کی عدالت کا مقولہ صحیح نہیں ہے, جبکہ بعض مقرب صحابہ میں بھی عدالت کا فقدان تھا. ثانیاً ہم اپنے سننے بھائیوں سے لیے اس بات کا انکشاف کرتے ہیں کہ یہ انتقادات سب و شستم نہیں ہیں, بلکہ یہ تو صرف حقیقت تک رسائی کے لیے کچھ پردوں کا اٹھانا ہے, نہ ہی یہ شیعوں کی من گھڑت اور ان کی ایجاد ہے بلکہ عامہ کا دعویٰ ہے. یہ تو اہل سنت کی ان کتابوں سے ماخوذ ہے جنہیں انہوں نے صحیح قرار دیا اور اپنے اوپر ان کا اتباع لازم کر لیا. ابو بکر نبی صلی اللہ علیہ وسلم کی حیات میں. بخاری نے اپنی صحیح کے جلد نمبر 6 میں صفحہ نمبر 46 کتاب و تفسیر القرآن میں سورہ حجرات کے سلسلے میں تحریر کیا ہے کہ ہم سے نافع ابن عمر نے اور انہوں نے ابن ابی ملیکہ سے نقل کیا ہے کہ انہوں نے کہا کہ قریب تھا کہ ابو بکر عمر رضی اللہ تعالی عنہ ہلاک ہو جاتے, دونوں میں رسول صلی اللہ علیہ وسلم کے سامنے بلند آواز میں توتو میمے ہونے لگی تھی. جب آپ صلی اللہ علیہ وسلم کے پاس بنی تمیم کا ایک وفد آیا تھا, ان میں سے ایک نے اقرا ابن جابس کو ان کا امیر بنانے کے لیے کہا, دوسرے نے کسی اور شخص کو کی طرف اشارہ کیا. نافع کہتے ہیں کہ اس کا نام مجھے یاد نہیں ہے. ابو بکر نے عمر سے کہا, تم ہمیشہ میرے خلاف سوچتے ہو. عمر نے جواب دیا کہ نہیں. اس سلسلے میں دونوں کی آواز بلند ہو گئی, پس خدا نے یہ آیت نازل فرمائی, یا ایہا الذین آمنوا لا ترفعوا اصواتکم, سورہ حجرات آیت نمبر 2. ایمان والو, خبردار اپنی آواز کو نبی صلی اللہ علیہ وسلم کی آواز پر بلند نہ کرنا. ابن زبیر کہتے ہیں کہ آیت نازل ہونے کے بعد عمر خاموش ہو گئے, یہاں تک کہ کوئی سوال بھی نہیں کرتے تھے اور نہ ہی ابو بکر سے اس کا تذکرہ کیا. بخاری نے اپنی صحیح کی جلد نمبر 8 صفحہ نمبر 145 کتاب الاعتصام بالکتاب والسنہ باب ماکرہ من التعمق و تنازع میں وقیع سے, اور انہوں نے عمر ابن ابی ملیکہ سے نقل کیا ہے کہ وہ دونوں بزرگ ابو بکر و عمر اس وقت قریب تھا کہ ہلاک ہو جاتے, جب بنی تمیم کا ایک وفد نبی صلی اللہ علیہ وسلم کے پاس آیا تھا. ان ابو بکر و عمر میں سے ایک نے اقرا ابن جابس تمیمی حنزلی کو اس کا امیر بنانے کے لیے کہا, دوسرے نے ایک اور شخص کے لیے کہا. ابو بکر نے کہا, تم نے میری مخالفت کی ہے. پس عمر نے کہا, میں نے تمہاری مخالفت نہیں کی ہے. اس سلسلے میں نبی صلی اللہ علیہ وسلم کے پاس دونوں کی آواز بلند ہو گئی, تو خدا نے یہ آیت نازل فرمائی, اے ایمان والو, خبردار اپنی آواز کو نبی صلی اللہ علیہ وسلم کی آواز پر بلند نہ کرنا اور ان سے اس طرح بلند آواز میں بات بھی نہ کرنا. जिस तरह आपस में एक दूसरे को पुकारते हो, कहीं ऐसा ना हो कि तुम्हारे आमाल बर्बाद हो जाएं और तुम्हें इसका शऊर भी ना हो। बेशक जो लोग रसूल सल्लल्लाहु अलैहि वसल्लम के सामने अपनी आवाज़ को धीमा रखते हैं, यही वो लोग हैं जिनके दिलों को खुदा ने तकवे के लिए आज़मा लिया है, और इन्हीं के लिए मग़फ़िरत व अजर अज़ीम है। इब्ने मलिका कहते हैं कि इब्ने ज़ुबैर का कॉल है कि इसके बाद उमर खामोश हो गए और इनका तस्करा अबू बकर से नहीं किया। जब नबी सल्लल्लाहु अलैहि वसल्लम से कोई बात कहते थे तो इस तरह बयान करते थे कि जैसे राज की बात कोई सवाल भी नहीं करते थे। बुखारी ने अपनी सही की जिल्द नंबर 5 के सफ़ा नंबर 116 पर बनी तमीम के वफ्द के बारे में तहरीर किया है कि हमसे हशाम इब्ने यूसुफ ने बयान किया है कि हमसे जरीह ने बताया कि इब्ने अबू मलिका ने बयान किया। उन्हें अब्दुल्ला इब्ने ज़ुबैर ने ख़बर दी कि नबी सल्लल्लाहु अलैहि वसल्लम के पास बनी तमीम का एक वफ्द आया तो अबू बकर ने कहा कि काका इब्ने मोबिद इब्ने ज़रारा को अमीर बनाया जाए। उमर ने कहा नहीं, बल्कि इकरा इब्ने हाबिस को बनाया जाए। अबू बकर ने कहा कि तुम मेरी मुखालफत कर रहे हो। उमर ने कहा कि मैंने कतई आपकी मुखालफत नहीं की। इसी कशमकश में दोनों की आवाज़ें बुलंद हो गईं तो ये आयत नाजिल हुई। अय्युहल लज़ीना आमनू ला तरफ़ऊ अस्वतकुम फौका सौता बनी अखी। इन रिवायत से मालूम होता है कि अबू बकर उमर अदाब इस्लामी के दस्तूर के तहत पास व लिहाज नहीं रखते थे। अपने नफ्स को खुदा व रसूल सल्लल्लाहु अलैहि वसल्लम पर मुकद्दम करते थे, जबकि ना रसूल सल्लल्लाहु अलैहि वसल्लम की इजाज़त होती थी और ना ही रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इनसे फरमाया था कि तुम बनी तमीम की अमारत में अपनी राय पेश करो। फिर इन्होंने इसी पर इक्तफा ना की बल्कि नबी सल्लल्लाहु अलैहि वसल्लम के सामने झगड़ने लगे और आपके सामने बेअदबाना चीखने लगे और अपने अखलाक व अदाब के फ़राइज़ की कोई परवाह ना की। नबी सल्लल्लाहु अलैहि वसल्लम की तालीम व तरबियत के बाद किसी सहाबी के लिए मुमकिन नहीं है कि वो इन अदाब व अखलाक को भुला दे। अगर ये वाकया इस्लाम के इब्तदाई ज़माने में रोनुमा हुआ होता तो भी हम शेखीन अबू बकर उमर के माजूर समझते और इसके लिए ताबील कर लेते, लेकिन रिवायात ने शक की गुंजाइश नहीं छोड़ी। यह हादसा नबी सल्लल्लाहु अलैहि वसल्लम की हयात के आखिरी अयाम में इस वक्त रोनुमा हुआ जब बनी तमीम का एक वफ़ नवी हिजरी में रसूल सल्लल्लाहु अलैहि वसल्लम के पास आया और इसके बाद आप चंद माह जिंदा रहे। जैसा कि इन मौर्रखीन मुहद्दिसीन ने लिखा है कि जिन्होंने रसूल सल्लल्लाहु अलैहि वसल्लम के पास बनी तमीम के वफ़ की आमद का कल्ला तलम कलम बंद किया है, और जैसा कि कुरान मजीद के आखिरी सूरों में इरशाद है, इज़ा जा नसरुल्लाहि व फतहुन करीब व रायतन नासयत कुरुना फी दीनिल्लाहि अफ़वाजा, जब खुदा की मदद और फतह की मंजिल आ जाएगी और आप देखेंगे कि लोग दीन खुदा में फौज दर फौज दाखिल हो रहे हैं। और अब हकीकत यह है तो अबू बकर उमर की इस गुस्ताखी के लिए माजरत करने वाले क्यों उज्र तराशी करते हैं जो नबी सल्लल्लाहु अलैहि वसल्लम के सामने होती थी, और फिर अगर इस वाक़े को सिर्फ रिवायत बयान करती तो भी कोई बात थी, हमारे अंदर तनकीद व तबसरे की जरूरत ना होती। लेकिन खुदा हक को बयान करने में शर्म नहीं है, इसने इस वाक़े को कुरान में दर्ज कर दिया है जिसमें अबू बकर व उमर की तंदमिजाजी और तहदीद के बारे में पढ़ा जा सकता है कि अगर अब हम उन्होंने ऐसा किया तो खुदा इनके आमाल को बर्बाद कर देगा। हद हो गई, रावी ने अपने कलाम की इब्तदा इस जुमले से की है, वकादुल खैराना अन यहलको अबू बकर। इस हादसे के रावी अब्दुल्ला इब्ने ज़ुबैर हमें मुतमईन करने की कोशिश करते हैं और कहते हैं कि इस आयत के नाजिल होने के बाद जो उमर की शान में नाजिल हुई, उमर जब रसूल सल्लल्लाहु अलैहि वसल्लम से बात करते तो इतनी आहिस्ता करते थे कि सुननी नहीं जा सकती थी, जजायका समझ में आती। इसके बावजूद अपनी इब्ने ज़ुबैर ने अपने हजरत अबू बकर का तस्करा नहीं किया है, जबकि तारीख और मुहद्दिसीन की नकल करदा वाक़यात इसके बरक्स हैं। इसलिए ज़ियातुल यौमुल खमीस का तस्करा काफ़ी है, और ये कि नबी सल्लल्लाहु अलैहि वसल्लम की वफ़ात से 3 रोज़ क़ब्ल बरोज़ जुमेरात हम नबी सल्लल्लाहु अलैहि वसल्लम पर बहुत बड़ा बहतान लगाते हुए देखते हैं। कहते हैं कि रसूल सल्लल्लाहु अलैहि वसल्लम हिज्यान बक रहे हैं और हमारे लिए किताब खुदा काफ़ी है। इसके बाद लोगों में इख्तलाफ पैदा हो गया कोई कहता था कि कलमो दवा दे दो ताकि रसूल सल्लल्लाहु अलैहि वसल्लम तुम्हारे लिए नोश्ता लिख दें, और कोई उमर के कौरी की तकरार करता था। जब शोरगुल ज़्यादा हो गया तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मेरे पास से चले जाओ, मेरे पास झगड़ना तुम्हारे लिए सज़ावार नहीं है। इस शोरगुल और इख्तलाफ नाज़ा के अल्फाज से जो बात समझ आती है वो ये कि उन्होंने खुदा के इन हदूद को पामाल कर दिया था जो सूरह हिजरात में खुदा ने इनके लिए मुकर्रर की थी। जैसा कि बयान गुजर चुका है कि हमें इस बात से मुतमन नहीं किया जा सकता कि इन सहाबा का शोरगुल और इख्तलाफ व नाज़ा बहुत ही धीमी आवाज़ में था, बल्कि वाकया ये बात समझ आती है कि उन्होंने गला फाड़ फाड़ कर चिल्लाना शुरू कर दिया था, यहाँ तक कि पर्दे के पीछे बैठी हुई औरतें भी इस नाज़ा में शरीक हो गईं और कहने लगी कि रसूल सल्लल्लाहु अलैहि वसल्लम को कलमो दवात दे दो ताकि तुम्हारे लिए नोश्ता लिख दें। तो उमर ने इनसे कहा कि तुम जैसी औरतें यूसुफ के साथ भी थीं, जब वो बीमार होते थे तो तुम्हारी आंखें आंसू बरसाती थीं और जब सेहत याब होते थे तो उन्हें परेशान करती थीं। उमर की बात सुनकर रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, औरतों से कुछ ना कहो, वो तुम लोगों से बेहतर हैं। इन तमाम बातों में से समझ में यही आती है कि उन्होंने खुदावंद आलम के इस कॉल की अतात नहीं की। या अय्युहल्लज़ीना आमनू लतक़द्दमू बैनुल यदल्लाह व रसूलिही वला तरफ़ऊ अस्वतकुम फ़ौक़ सोतुन नबी। ऐ ईमान लाने वालों, खुदावंदो रसूल के सामने अपनी बात को आगे ना बढ़ाओ और नबी की आवाज़ पर अपनी आवाज़ बुलंद ना करना। और उन्होंने अज़मत रसूल सल्लल्लाहु अलैहि वसल्लम का बिल्कुल एहतराम ना किया और ना ही लोगों ने उन्हें उमर को इस इज़्यान का इल्ज़ाम लगाते वक्त तादीब की। और अबू बकर के बारे में ये बात बयान हो चुकी है कि उन्होंने रसूल सल्लल्लाहु अलैहि वसल्लम के सामने बेहुदा बात कही, और ये वाकया इस वक्त पेश आया जब उन्होंने अरदा इब्ने मसूद से कहा, उमसिस बतनजमुल ललाब कस्तलानी शारा बुखारी इस इबारत पर हाशिया लगाते हैं और लिखते हैं, हशवा को चूसना अरबों में गलीस तरीन गाली है। बस जब रसूल सल्लल्लाहु अलैहि वसल्लम के सामने ऐसी बातें कही जाएंगी तो खुदावंदे आलम की इस कॉल के क्या मायने होंगे। वला तजहरु इल्ला बिलकौली का जहरा बाज़कुम बिलीबाज़ी, और इनसे इस तरह बुलंद आवाज़ में बात ना करना जिस तरह आपस में एक दूसरे को पुकारते हो। जबकि खुदा ने रसूल सल्लल्लाहु अलैहि वसल्लम के बारे में खुद फरमाया है कि आप खुल्क़े अज़ीम पर फाइज हैं और जब आपकी हया पर्दा नशीन कुंवारी लड़की से भी ज़्यादा है, जैसा कि बुखारी और मुस्लिम ने रिवायत की है और दोनों ने सराहत के साथ तहरीर किया है कि रसूल सल्लल्लाहु अलैहि वसल्लम ना बदखलक थे और ना बेहुदा कलाम करते थे। रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमाते थे कि तुम में से सबसे अच्छा वो शख्स है जिसका इखलाक अच्छा है। बस इस मुकर्रब सहाबा को क्या हो गया था तो इस खल्क़े अज़ीम से मुतासिर ना था। इन तमाम चीज़ों के अलावा एक बात मैं कहता हूँ, वो ये है कि अबू बकर ने इस हुक्म रसूल सल्लल्लाहु अलैहि वसल्लम की अतात नहीं की। जब आप सल्लल्लाहु अलैहि वसल्लम ने उसामा को इनका अमीर बनाया और अबू बकर को एक आम फ़ौजी की हैसियत दी और हबीश सामा से तकल्लुफ़ करने वालों की सख्त सरजनिश की, यहाँ तक के फरमाया कि हबीश उसामा से तकल्लुफ़ करने वालों पर खुदा लानत करे। और मौर्रखीनों सीरत निगार अफराद ने लिखा है कि जुमला आप सल्लल्लाहु अलैहि वसल्लम ने इस वक्त इरशाद फरमाया जब आप सल्लल्लाहु अलैहि वसल्लम को यह खबर मिली कि लोग उसामा को अमीर बनाने का सिलसिले में बुरा बुरा भला कह रहे हैं। इसी तरह अबू बकर जल्दी से सकीफ़ा पहुँचे और हज़रत अली इब्ने अबी तालिब को खिलाफत से दूर रखने वालों में शरीक हो गए और रसूल सल्लल्लाहु अलैहि वसल्लम के गुस्ल कफ़न और तजहीज़ तदफीन की तरह कोई परवाह ना की, बल्कि तमाम कामों को छोड़कर मनसब खिलाफत व ज़मामत के मामलों में मशगूल हो गए कि जिसकी तरफ इनकी गर्दन उठी हुई थी वो करीबी सोहबत कहाँ चली गई, वो दोस्ती कहाँ हो गई, कल इखलाक क्या हो गया। मुझे इन सहाबा के मौक़ पर ताज्जुब होता है जिनके नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपनी पूरी ज़िंदगी इनकी हिदायत व तरबियत और नसीहत में गुजारी। अज़ीज़ अलैहि मातमुम हरीसु अलैकुम बिलमोमिनीन रऊफ़ रहीम, इस पर तुम्हारी हर मुसीबत शाख होती वो तुम्हारी हिदायत के बारे में हिर्स रखता है और मोमिनीन के हाल पर शफीक व मेहरबान है। वही आप सल्लल्लाहु अलैहि वसल्लम के जज्बे मुबारक को बेगौर कफन छोड़कर रसूल सल्लल्लाहु अलैहि वसल्लम का खलीफा मुअय्यन करने के लिए सकीफा की तरफ दौड़ पड़े। हम अगरचा आज 20वीं सदी में जिंदगी गुजार रहे हैं, जिसको बदतरीन सदी कहा जाता है, जिसमें अखलाक नाम की कोई चीज़ नहीं है, अकदार धुआं बन चुके हैं, इसके बावजूद जब मुसलमानों में कोई मर जाता है तो इसके पड़ोसियों हमसाया जल्दी से इसके गुस्ल कफन और तजीज़ो तदफीन के कामों में मशगूल हो जाते हैं, और रसूल सल्लल्लाहु अलैहि वसल्लम के इस कॉल का इत्तबा करते हुए कि मैयत का एहतराम और इसका दफन करना है, इसे सुपुर्द लहद करते हैं। अमीर मोमिन अली इब्न अबी तालिब अलैहिस्सलाम ने अपने इस कॉल से हकायक का इंकशाफ किया है कि अम्मा वल्लाहु लकत यकमु सुहा इब्न अबी कहा कहा व इन्ना लियालमु इन्नी मोहली मिन्हा मोहलुल कतुब मिनल रखा। खुदा की कसम, फर्जंदे कहाफस ने खिलाफत की कमीज़ को ज़बरदस्ती पहन लिया, हालांकि वो जानता है कि खिलाफत में मेरा ही वही मकाम है जो चक्की में खील का होता है। इसके बाद अबू बकर ने फातिमा के घर पर हुजूम को मुबाह करार दिया और इन्हें धमकी दी कि अगर बैत से तखल्लुफ करने वाले बाहर ना निकले तो हम घर को आग लगा देंगे। इस सिलसिले में मौर्रखीन ने जो कुछ लिखा है और रावियों ने नस्लन बाद नस्लन जो नकल किया है, इससे हम फ़िलहाल चश्मपोशी कर रहे हैं। तफसील के लिए तारीख किताबों का मुताला फरमाएँ। नबी सल्लल्लाहु अलैहि वसल्लम के बाद फातिमा के साथ अबू बकर का बर्ताव। बुखारी ने आयशा से रिवायत की है कि फातिमा बिनत नबी ने किसी को अपने वालिद की मिरास मदीने में फई और फिदा को खुम्स वगैरह के मुतालबे के लिए अबू बकर के पास भेजा तो अबू बकर ने कहा कि रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हर किसी को वारिस नहीं बनाते, जो कुछ छोड़ते हैं वो सदका है। बस आले मोहम्मद इस माल से खा रहे हैं और कसम खुदा की मैं सदका रसूल में किसी किस्म की रद्दोबदल नहीं करूंगा, बल्कि इसे इसी हाल पर बरकरार रखूंगा जिस पर वो रसूल सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में था, और इसमें से ऐसे ही तसर्रुफ करूंगा जैसे रसूल सल्लल्लाहु अलैहि वसल्लम किया करते थे। बस अबू बकर ने फातिमा को किसी भी चीज़ के देने से इनकार कर दिया। इस सिलसिले में फातिमा अबू बकर पर गज़बनाक हुई, इनसे कत्ता ताल्लुक़ कर लिया और मरते दम तक इनसे कलाम ना किया। आप नबी सल्लल्लाहु अलैहि वसल्लम के बाद 6 माह जिंदा रहीं। जब इंतकाल फरमाया तो आपके शौहर अली ने नमाज पढ़कर रात में सुपुर्द लहद किया और अबू बकर को इसकी इजाज़त ना दी गई। फातिमा की हयात में अली अलैहिस्सलाम के पास उज्र नहीं था कि, लेकिन जब इनका इंतकाल हो गया तो अली अलैहिस्सलाम ने लोगों का मुंह बंद करने के लिए अबू बकर से मसालहत कर ली, जबकि फातिमा की ज़िंदगी में आपने ऐसा नहीं किया था। मुस्लिम ने उम्मुल मोमिनीन आयशा से रिवायत की है कि फातिमा अलैहा सलामुल्लाह अलैहा बिनते रसूल सल्लल्लाहु अलैहि वसल्लम ने रसूल की वफ़ात के बाद अबू बकर से कहा कि मेरे वालिद की वो मिरास दी जाए जो रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फई वगैरह की सूरत में छोड़ी है। तो अबू बकर ने कहा कि रसूल सल्लल्लाहु अलैहि वसल्लम का कौल है कि हम किसी को वारिस नहीं बनाते हैं, जो कुछ छोड़ते हैं वो सदका है। ये सुनकर फातिमा गज़बनाक हो गई और अबू बकर से रवाबित कता कर लिए और मरते दम तक इनसे रस्म व रवा ना रखी। आप रसूल सल्लल्लाहु अलैहि वसल्लम के बाद 6 माह जिंदा रहीं। आयशा कहती हैं कि फातिमा ने अबू बकर से रसूल सल्लल्लाहु अलैहि वसल्लम के तरके और खैबर फिदक में से अपना हक तलब किया था, लेकिन अबू बकर ने फातिमा को कुछ भी देने से इनकार कर दिया और कहा मैं वही करूँगा जो रसूल सल्लल्लाहु अलैहि वसल्लम किया करते थे। मैं इस बात से डरता हूँ कि कहीं मुझसे इनका अम्र की मुखालफत ना हो जाए और मैं गुमराह ना हो जाऊँ, लेकिन जहाँ तक मदीने के सदक़े की बात है तो वो उमर अली अब्बास को पहले ही दे चुके हैं और फिदा को खैबर को उमर ने रोक लिया और कहा ये दोनों रसूल सल्लल्लाहु अलैहि वसल्लम का सदका है और इन्हीं का हक है जिससे वो ज़रूरतमंदों पर खर्च किया करते थे, और अब इनका इख्तियार वली अम्र को है और आज भी अपनी हालत पर है। बावजूद ये कि बुखारी मुस्लिम ने इन रिवायात को बहुत इख्तसार और कतरो बयोनियत के साथ नकल किया है ताकि मुहक्किक को हकीकत आश्कार ना हो सके। खुलफ़ाए सलासा की इज्जत बचाने के सिलसिले में इस काम में इन्हें महारत हासिल है। اس موضوع پر انشاءاللہ ہم ان دونوں سے بحث کریں گے اور عنقریب اس وعدے کو وفا بھی کریں گے۔ اس کے باوجود یہ روایات ابو بکر کی تحقیق حقیقت کے انکشاف کے لیے کافی ہیں۔ انہوں نے فاطمہ کے دعوے کو رد کر دیا اور انہیں غضبناک کیا، اور فاطمہ نے ان سے قطع تعلق کر دیا اور مرتے دم تک اپنے موقف پر باقی رہیں، اور آپ کی وصیت کے مطابق آپ کے شوہر نے رات میں مخفیانہ طور پر دفن کیا اور ابو بکر کو اس کی اجازت نہ دی گئی۔ جیسا کہ ان روایات میں ہماری سمجھ میں یہ بات آتی ہے کہ فاطمہ کی حیات میں حضرت علی علیہ السلام نے ابو بکر کی بعثت نہ کی تھی، لیکن آپ لوگوں کا برتاؤ دیکھ کر بیعت پر مجبور ہوئے اور ابو بکر سے مصالحت کر لی۔ بخاری مسلم نے جس حقیقت کی پردہ پوشی کی ہے وہ یہ ہے کہ جناب فاطمہ نے یہ دعویٰ کیا تھا کہ میرے والد نے اپنی ہنچین حیات باغ فدق عطا کیا تھا، بس وہ میرا میراث نہیں ہے۔ اگر اس بات کو فرض کر لیا جائے کہ انبیاء وارث نہیں بناتے ہیں، جیسا کہ ابو بکر نے نبی صلی اللہ علیہ وسلم سے روایت کی ہے اور ان کے ذریعے فاطمہ کی تکذیب کی ہے، تو یہ روایت نصوص قرآن کے معارض ہے، کیونکہ قرآن کہتا ہے سلیمان داؤد نے وارث بنے، اور یہ گھڑی ہوئی روایت فدق کو شامل نہیں ہوتی، اس لیے کہ فدق عطیہ ہے اور میراث نہیں ہے۔ یہی وجہ ہے کہ آپ تمام مورخین، مفسرین اور محدثین کو یہ لکھتے ہوئے دیکھیں گے کہ فاطمہ علیہ السلام اللہ علیہ نے فدق پر اپنی ملکیت کا دعویٰ کیا تو ابو بکر نے ان کے دعوے کو رد کر دیا اور ان سے اپنے دعوے کو ثبوت کے لیے گواہ طلب کیے۔ فاطمہ نے علی ابن ابی طالب اور ام ایمن کو بطور گواہ پیش کیا، لیکن ابو بکر نے ان دونوں کی گواہی قبول نہ کی اور انہیں ناکافی قرار دے دیا۔ ابن ہجر ابن اس واقعے کو اس طرح تحریر کرتے ہیں کہ فاطمہ نے یہ دعویٰ کیا کہ رسول صلی اللہ علیہ وسلم نے فدق مجھے بخش دیا تھا، لیکن فاطمہ اس سلسلے میں علی علیہ السلام اور ام ایمن کے علاوہ اور کوئی گواہ پیش نہ کر سکی اور گواہی کا نصاب ناممکن رہ گیا۔ امام فخر الدین رازی اپنی تفسیر میں رقم التراز میں جب رسول صلی اللہ علیہ وسلم نے وفات پائی تو فاطمہ نے دعویٰ کیا کہ رسول صلی اللہ علیہ وسلم نے مجھے فدق عطا کر دیا تھا۔ ابو بکر نے کہا کہ فقر کی حالت میں آپ تمام لوگوں سے عزیز اور ضرورت مندی کے عالم میں سب سے زیادہ محبوب ہیں، لیکن مجھے آپ کے دعوے کی صحت معلوم نہیں ہے، اس لیے میں آپ کے حق میں فیصلہ نہیں کر سکتا ہوں۔ فخر رازی کہتے ہیں کہ کنیز رسول صلی اللہ علیہ وسلم ام ایمن نے فاطمہ کی گواہی دی، بس ابو بکر نے کہا کہ ایسا گواہ لائیے جس کی گواہی قبول کی جا سکے۔